صفحہ نمبر 181۔ جناح صاحب کو چاہیے کہ اس بارے میں وہ پنڈت نہرو سے انٹرویو مانگے۔ ابھی عبوری حکومت قائم نہیں ہوئی تھی کہ کلکتہ کا ہولناک فساد برپا ہو گیا۔ فساد کے اثرات کا جائزہ لینے کے لیے لارڈ ویبل نے کلکتہ کا دورہ کیا تو اس کی آنکھیں کھل گئیں۔ وہ سپاہی پیشہ واسرائے میزان جنگ کی نفسیات اور فن حرب کا تجربے کار ماہر تھا۔ اس کے فوجی ذہن نے بڑی آسانی سے یہ اندازہ لگا لیا کہ کلکتہ میں ہندو مسلم فساد نہیں ہوا بلکہ سیول وار ہوئی ہے، اور مسلمانوں کے جائز حقوق کو مزید پامال کیا گیا تو سارا برصغیر ایک خوفناک جنگی جنگ خانہ جنگی کی لپیٹ میں آ جائے گا۔ لارڈ ویبل دیانتدار سپاہی اور بعض میر سیاستدان تھا۔ کلکتہ سے واپس آ کر اس نے خلاقی جرس سے کام لیا اور کانگریس کے مشورہ کیے بغیر مسلم لیگ کو عبوری حکومت میں شامل ہونے کی براہ راست دعوت دے دی۔ واسرائے کے اس اقدام سے کانگریس کا سارا منصوبہ خاک میں مل گیا۔ انگریزوں کے سائے تلے ہندوستان پر اکیلے راج کرنے کا خواب ادھورا رہ گیا۔ اس وقت ہندوستان کے سیول اور فوجی اداروں میں ہندوؤں کی اکثریت تھی۔ اگر عبوری حکومت کی باغ دور صرف کانگریس کے ہاتھ میں آ جاتی تو بلا شبہ اسے سارے ہندوستان پر راج کرنے کی راہ ہموار کرنے میں بڑی مدد ملتی۔ مستند اقتدار پر قبضہ کرنے کے بعد مسلم لیگ کو مستقل طور پر عبوری حکومت سے باہر رکھنا اس کے بائیں ہاتھ کا کھیل تھا۔ کانگریس کے ہاتھ میں ایسے جی حضوریے مسلمان موجود تھے جو بڑے سے انٹیریم گورنمنٹ عبوری حکومت میں مسلم لیگی سیٹوں کی خانہ پوری کرنے کے لیے تیار تھے۔ اسی طرح مسلم لیگی سیاست کا بڑھتا ہوا سیلاب سرکاری رکاوٹوں کی مدد سے اقلیتوں کی بند اکھاڑی میں دھکیل دیا جاتا اور تسلسل حکومت کا بہانہ بنا کر کانگریس اپنے اس دعوے کو بھی مستحکم کر لیتی کہ ہندوستان میں برٹش حکومت کی واحد جان نشین ہے۔ لیکن واسرائے کے بر وقت اقدام نے ان تمام امیدوں پر پانی پھیر دیا۔ اس پر کانگریس نے بڑا کہام مچایا، طرح طرح کی ہیرے بانوں کی آڑ لے کر گاندھی جنہیں لارڈ ویبل کو بڑی سختی سے برا بھلا کہا، اور لندن میں برٹش گورنمنٹ کے پاس یہ شکایت لکھ بھیجی کہ واسرائے کلکتہ کے فسادات سے دکھلا کر بد حواسی کا مظاہرہ کر رہا ہے، وہ اعصابی تناؤ میں مبتلا ہے اور آئینی امور میں اس کی قوت سے فیصلہ کمزور پڑ گئی ہے، اس لیے ضروری ہے کہ واسرائے کی مدد کے لیے ہندوستان سے کوئی ایسا قانونی ماہر بھیجا جائے جو لارڈ ویبل سے زیادہ قابل اور صاحب الرائے ہو۔ لارڈ ویبل پر کانگریس کا یہ پہلا حملہ تھا۔ اس کے بعد کانگریسی لیڈر مسلسل اسی تاک میں رہتے تھے کہ جس طرح ہو سکے قدم قدم پر واسرائے کو ہر معاملے میں نت پہنچائی جائے۔ ساتھ ہی ساتھ انہوں نے لندن میں اپنے بہی خواہوں کے ذریعے ریشہ دوانیاں شروع کر رکھی تھیں کہ لارڈ ویبل کی جگہ کوئی ایسا شخص واسرائے مقرر ہو جسے کانگریس آسانی سے کٹ پتلی کی طرح اپنے مفاد کی تار پر نچا سکے۔ کانگریس 2 ستمبر 1940 کو عبوری حکومت میں آئی تھی۔ پندرہ اکتوبر کو مسلم لیگ بھی اس میں شامل ہو گئی۔ مسلم لیگ کی شمولیت کانگریس کی مرضی کے خلاف عمل میں آئی تھی، اس لیے کابینہ میں ان دونوں کی رفاقت سے معامدرانہ اور مقسمانہ رنگ میں ڈوبی ہوئی تھی۔ عبوری حکومت 14 اراکین پر مشتمل تھی، 6 کانگریسی، 5 مسلم لیگ کی، 1 سکھ، 1 عیسائی اور امور خارجہ اور کامن ویلتھ نہرو کے پاس تھے، ہوم انفارمیشن اور براڈ کاسٹنگ پٹیل کے پاس اور ڈیفینس سنگھ کے پاس، جو ہر لحاظ سے کانگریسی ہی کا ہی کل پرزہ تھا۔ کانگریس نے جان بوجھ کر فنانس کا پورٹ فولیو مسلم لیگ وجہ سے کھونسنے کی کوشش کی، کہ مسلمان مالیاتی آفتاب کمزور مشہور تھے، ان کانگریس کو امید تھی کہ وزارت خزانہ چلانے میں بری طرح ناکام ہوں گے۔ خان لیاقت علی خان نے یہ وزارت سنبھال کر اس خوش اسلوبی سے قبول کیا کہ بہت جلد کانگریسی وزیر کافی افسوس ملنے لگے کہ انہوں نے فرانس کا چارج دے کر بڑی فاش غلطی کی ہے۔ ہر حکومت میں وزارت خزانہ کا یہ ناخوشگوار فرض ہوتا ہے کہ وہ وسائل اور خرجات میں توازن برقرار رکھے۔ اس مقصد کے لیے عبوری حکومت میں جب لیاقت علی خان کسی کانگریسی وزیر کی اخراجاتی تجاویز میں سے نکال کر اسے گھٹاتے یا نامنظور کر دیتے تھے تو اسے ان کی ضد اور سیاسی خصومت پر محمول کیا جاتا تھا۔ علاوہ باقی بہت سے معاملات میں بھی دونوں گروہوں میں مستقل چیک چیک چلتی رہتی۔ ہندو اور مسلم اور وسیع تضاد سیاسی سطح پر تو کیبنٹ مشن کے روبرو اشکار ہو چکا تھا۔ ان دو قوموں کا باہمی اناج کلکتہ کے خول نے اجاگر کر دیا تھا، رہی سی کثرہ عبوری حکومت نے کے تجربے نے نکال دی تھی۔ ایک طرف تو حکومت کے اندر مسلم لیگ اور کانگریس کی کشاکشی روز بروز پکڑتی جا رہی تھی، دوسری طرف برصغیر کے کئی حصوں میں ہندو مسلم فسادات باضابطہ خون کی ہولی کھیل رہے تھے۔ کلکتہ میں مسلمانوں کے بعد مشرقی بنگال کے ضلع نواکھلی میں فساد ہو گیا، یہاں 300 کے قریب افراد مارے گئے۔ علاق میں اکثریت ہندوؤں کے 30 واقعے کو ہندو پریس نے مبالغہ کا رنگ چڑھا کر ایسے انداز میں پیش کیا، طول و عرض میں شدید بے چینی کی لہر دوڑ گئی۔ ہندو تو پہلے ہی بکھرے بیٹھے تھے، اب نواکھلی کو بہانہ بنا کر بہار میں جوابی کارروائی شروع کر دی۔ یہاں پر مسلم اقلیت پر جو قیامت ٹوٹی اس کا اندازہ لگانا مشکل ہے۔ میں کانگریسی وزارت برس سے اقتدار تھی، سرداری اعداد و شمار کے مطابق یہاں 8,000 سے اوپر مسلمان، لیکن اصلی تعداد کا کسی کو پورا علم نہیں۔ جن علاقوں میں یہ خونی طوفان اٹھا وہاں پر مسلمانوں کی آبادی اس سے بھی کم تھی۔ ہندوؤں کے مسلح جتھے ہاتھیوں، گھوڑوں اور بیل گاڑیوں پر سوار ہو کر نکلتے اور گا مسلم آبادیوں کو نست و نبود کر دیتے، پیدل بلوائیوں کے جھونڈ کے جھونڈ ٹڈی دل کی طرح اور مسلمانوں کو ڈھونڈ ڈھونڈ کر چن چن کر بچیوں اور بھالوں سے مار ڈالتے یا گھروں میں بند کر دیتے۔ درجنوں مسجدیں کھود کر حل چلا دیا گیا، سینکڑوں عورتوں نے اپنی عصمت بچانے کی خاطر کنووں میں جان دے دی، بہت سے بچوں کو درختوں کے تنوں کے ساتھ میخوں سے کھونک کر مسلوب کر دیا گیا۔ ایک بھاری اکثریت کے ہاتھوں ایک قلیل بے ضرر اور بے یار و مددگار اقلیت پر ظلم و بریت کی اس سے زیادہ گھنونی مثال ملنا محال ہے۔ بہار کے بعد یو پی کی باری آئی۔ گڑھ مختصر میں ہر سال ہندوؤں کا میلہ لگتا تھا جس میں لاکھوں ہندو شامل ہوا کرتے تھے، چند ہزار غریب مسلمان بھی اس میلے میں خرید و فروخت کا سامان لے کر جمع ہوا کرتے تھے۔ ایک روز ہندوؤں نے اچانک مسلمانوں پر حملے شروع کر دیے اور دیکھتے ہی دیکھتے میلے میں موجود تمام مسلمان مرد، عورتیں اور بچوں کو بڑی بےدردی سے موت کے گھاٹ اتار دیا۔ جب کلکتہ میں مسلمانوں پر مظالم ڈھائے جا رہے تھے تو ہندو پریس نے اسے مسلمانوں کی زیادتی کا رنگ دے کر بڑے شور و گوغا کیا تھا۔ نواکھلی کے واقعات کو بھی ہندو پریس نے بڑے ڈرامائی اور سنسی خیز مبارکے کے ساتھ اچھالا تھا، لیکن بہار اور گڑھ مختصر میں مسلمانوں کے قتل عام پر اس پریس کو گویا صاف سونگ گیا۔ بہار اور یو پی کی کانگریسی وزارتوں کی چہ پا کر سارے پریس نے ایک طرح کی اجتماعی چپ ساز لی، لیکن جادو کی طرح خون نہاتی سر چڑھ کر بولتا ہے۔ ان دنوں لڑگا خیز واقعات کی خبریں بڑی سرعت سے پھیل گئیں اور رفتہ رفتہ سارا برصغیر ہندو مسلم تناؤ اور کشیدگی کی انتہائی خطرناک زد میں آ گیا۔ جب نواکھلی میں فساد ہوا تو گاندھی جی فوراً وہاں پہنچے اور کئی ماہ تک انہوں نے متاثرہ علاقوں کا پیدل دورہ کیا۔ وہ روزانہ 3-4 میل پیادہ چلتے اور ہر جگہ مسلمانوں کو تلقین کرتے کہ ہندو تمہارے بھائی ہیں اور ان کی حفاظت کرنا تمہارا فرض منصب بھی ہے۔ اسی دوران بہار میں فسادات برپا ہو گئے۔ بہار کے کچھ کانگریسی مسلمانوں کی بار بار استدعا پر گاندھی جی نے نواکھلی کا پیچھا چھوڑا اور بڑی مشکل سے باہر تشریف لائے۔ یہاں پر انہوں نے جو کچھ دیکھا اس نے ہندو جاتی کی امن پسندی، صلح جوئی اور غیر تشدد پسندی کے متعلق ان کے بہت سے مفردات کی کایا پلٹ دی۔ یہاں پر وسیع و عریض علاقے میں مسلمانوں کا نام و نشان تک مٹ چکا تھا، گھر لٹ چکے تھے، مسجدیں ویران پڑی تھیں، کنویں مسلمان عورتوں کی لاشوں سے اٹا اٹ بھرے ہوئے تھے، کئی جگہ ننھے منے بچوں کے ڈھانچے اب تک موجود تھے جنہیں لوہے کے کیل گاڑ کر درختوں اور دیواروں کے ساتھ ٹانگ دیا گیا تھا۔ یہ روح فرسا نظارے دیکھ کر گاندھی جی کو غربت زندگی میں پہلی بار یہ احساس ہوا کہ ہندو قوم اتنی نرم دل، امن پسند اور غیر متشدد نہیں ہے جتنا کہ وہ سمجھتے اور پرچار کرتے رہے ہیں۔ مسلمانوں کے خلاف بفر کا ہندو بھی خونخوار درندگی کا پورا مظاہرہ کرنے پر قادر ہیں۔ گاندھی جی کے جیون ساتھی سیکٹری اور سوانے نگار پیارے لال نے اپنی کتاب مہاتما گاندھی دا لاسٹ فیز میں بڑے واضح طور پر اس بات کا اعتراف کیا ہے کہ بہار کی خون ریزی دیکھ کر گاندھی جی کی آنکھوں سے پردہ اٹھ گیا اور متحدہ ہندوستان کے متعلق ان کا دیرینہ خواب ٹوٹ کر پاش پاش ہو گیا۔ ان المناک واقعات نے ایک طرف تو گاندھی جی کے زیادتی سیاسی اور اخلاقی فلسفے میں انقلاب برپا کر دیا، دوسری طرف واسرائے ہند لارڈ ویول کے فوجی تربیت یافتہ ذہن کے سامنے بھی خلق حقائق کے انبار لگا دیے۔ برٹش انڈیا خانہ جنگی کی مہیب لپیٹ میں گھرا ہوا تھا۔ इस बढ़ते हुए तूफान का मुकाबला करने के लिए वासराए वसाइल खौफनाक हद तक महदूद थे। जंग अजीम की वजह से आला इंतजामी सर्विसों में रेल अफसरों की तादाद मिसर रह गई थी। ब्रिटिश गवर्नमेंट के स्टील फ्रेम ICS में 500 से भी कम अंग्रेज अफसर थे। अक्सरियत भी आज़ादी से पहले रिटायर होकर घर वापस जाने के लिए पर तोड़ रही थी। हिंदुस्तान पर ब्रिटिश कैम रखने के लिए इन लोगों ने बड़े बड़े मार्के सर किए थे, लेकिन अब अम्पायर का साया ढल रहा था। हिंदू और मुसलमानों के महमी ताल व जदाल में कोई नुमाया हिस्सा लेने में अगर कोई दिलचस्पी ना थी। हिंदुस्तान में अफवाज में भी ब्रिटिश अफसरों की तादाद 11,000 से गिरकर फ़कत 4,000 रह गई थी। गोरा फौज के यूनिट भी बड़ी तेज़ी से हिंदुस्तान वापस जा रहे थे, क्योंकि जंग के बाद मुल्क की तमीरे नाव के लिए बरतानिया को अपनी अफराधी कुवत काम पर लगाया शदीद ज़रूरत थी। सिविल और मिलिट्री वसाइल की इस तलकील व तफीफ के पेश नज़र बरतगीर के बढ़ते हुए बिगड़ते हुए हालात कंट्रोल रखना वासराय के बस का रोग ना था। अवामी सतह पर कश्तो खून का बाजार गर्म था। सियासी सतह पर अबूरी हुकूमत में मुस्लिम लीग की और कांग्रेसी ग्रुपों की बहमी कशमकश और कतलकशें रोज़ रोज़ तलख से तलख होती जा रही थी। इंतजामी सतह पर गैर मुनसर और सरासर नासाफी नाकाफ़ी थे। इन तमाम हकाइक का जायजा लेकर लॉर्ड लेवल इस नतीजे पर पहुँचा कि बरतानिया के लिए हिंदुस्तान पर मजीद हुकूमत करना मुमकिन नहीं, इसलिए इसने ब्रिटिश गवर्नमेंट के पास पुरजोर सिफारिश की कि बरसगीर के इकदार मुकामियों को मुंतकिल करके बरतानिया को जल्द अज जल्द अपनी इस जिम्मेदारी से सुपदोश हो जाना चाहिए। इसी पस मंजर में वज़ीर आज़म इटली ने 20 फरवरी 1947 को यह तरकीब ऐलान किया कि हुकूमत बरतानिया 1948 तक लाजमी तौर पर हिंदुस्तान की इकदार से दस्तबरदार हो जाएगी। ये इकदार किसको सौंपा जाएगा? ब्रिटिश इंडिया की किसी वाहिद मरकजी हुकूमत को मुंतकिल किया जाएगा या अलग अलग सूबों को सपुर्द किया जाएगा या कोई और मुतबादल तरीका अख्तियार किया जाएगा? इसका फैसला वक्त आने पर हालात के पेश नज़र तय पा जाएगा। इसके साथ ही वज़ीर आज़म अटेली ने यह ऐलान भी किया कि लॉर्ड वेबर की जगह लॉर्ड माउंट बैटन को वासराय मुकर्रर कर दिया गया है। इस ऐलान पर कांग्रेस ने खुशी के बड़े शादियाने बजाए। लॉर्ड वेबर मुद्दत की तनकीज़ का निशाना बना हुआ था। कांग्रेसी गुरु के काफ़ी अर्सा से हुक्मरान लेबर पार्टी के हल्कों में लॉर्ड के खिलाफ अपना असर सूख मुस्तदी से इस्तेमाल कर रहे थे। फील्ड मार्शल वेबर का कसूर सिर्फ इतना था कि कांग्रेस के पर छोड़ने की बजाय इसने मुस्लिम लीग को बराह रास्त अबूरी हुकूमत में शामिल कर लिया था। अब ये बात का हाल से पाया सबूत तक पहुँच गई थी कि लॉर्ड वेबर की मजबूरी और लॉर्ड माउंट बेटन की तकर्री का पंडित जवाहरलाल नेहरू से इलम था और इसके फैसले को उनकी अशेरबाज भी हासिल थी। लॉर्ड माउंट बेटन बरतानिया के शाही खानदान का फर्द था और ज़ाती तौर पर बड़ी पुरकशिश और चौका चौंध कर देने वाली शख्सियत का मालिक था। उसकी सरपरश में खुद इतमादी फूट फूट कर भरी हुई थी और अपना काम निकालने में इसे बिला की तेज़ी करारी और अनथक मेहनत और मुस्तदी का मलका हासिल था। वो शेरत शहरत का दिलदादा ज़ाती पब्लिसिटी का रसिया और राय आमा को अपनी ख्वाहिशात में ढालने का बात माल माहिर था। लॉर्ड वेबर का हशर देख कर माउंट बेटन ने यह सबक पल्ले बांध लिया था कि अपने मिशन में कामयाबी हासिल करने के लिए इसे कांग्रेस की खैर सगाली और कुलनिधि को हर कीमत पर खरीदना पड़ेगा। ये कीमत इसने बड़ी फरासदगी से मुसलमानों के खाते से अदा की। लॉर्ड माउंट बेटन ने ख़ास तौर पर पंडित जवाहरलाल नेहरू के साथ बड़े गहरे तलुकात इस्तवार कर लिए। इस रिश्ते की अब्यारी में लेडी माउंट बेटन का बड़ा हाथ था। गुजारी जमाल दैनी रफाकत और मदनी व तहजीबी नज़ाकत का खूबसूरत मरक्का थे। हिंदुस्तान के आखिरी वास्तवाय के तौर पर लॉर्ड माउंट बेटन यहाँ हुकूमत करने नहीं आया बल्कि बरसगीर से ब्रिटिश हुकूमत की वसात लपेटने आया था। 15 जून 1948 तक इस फर्ज को पूरा करने के लिए उसके पास फकत 15 माह थे। विंस्टन चर्चिल के नज़दीक इतनी बड़ी सल्तनत के कारोबार को इतने कलील अरसा में मुंतकिल करने की कोशिश शदीद खतरों से खाली ना थी। इसने इस जल्दबाजी को शर्मनाक करार करार दिया था। जैसे जहाज को खतरे में घिरा देख कर उसके पेंजे में सुराख करके फिर डुबो दिया जाता है, लेकिन लॉर्ड माउंटबेटन के ज़मीर पर ऐसा कोई बोझ ना था। मार्च 1947 में जब लॉर्ड माउंटबेटन ने वायसराय का अहदा संभाला तो तकसीम हिंद का फार्मूला तकरीबन तय शुदा अमर था। सितम देखिए तो यह है कि पाकिस्तान का मुतालबा तो मुस्लिम लीग ने किया था, लेकिन इस मुतालबे को जल्द अज जल्द पूरा करने की फिक्र अब कांग्रेस को लगी हुई थी। ये बात ना थी कि पासबा मिल गया काबे को सनम खाने से हिंदुस्तान की तकसीम पर कांग्रेस इसलिए आमादा नहीं हुई थी कि इसे मुसलमानों के साथ कोई मुनसफाना या फयाजदाना या दोस्ताना सलूक करना था। कांग्रेसी लीडरों ने यह कड़वा घूंट बड़े गमो गुस्से से शदीद मजबूरी और मजदूरी के आलम में अपने गले से उतारा। अबूरी हुकूमत के तजर्बा से पंडित नेहरू, सरदार पटेल और इनके साथियों को इस बात का यकीन हो गया था कि मुसलमानों को अपने साथ इंतजार में शरीक करके कांग्रेस कभी भी अपनी मनमानी कार्रवाइयां करने पर कादर ना हो सकेगी। अबूरी हुकूमत में मुस्लिम लीग की वजीर कांग्रेस की बालादस्ती तस्लीम नहीं करते थे और ना ही वो अपनी पॉलिसियों में कांग्रेस के इशारे पर कठपुतली की तरह नाचने पर तैयार थे। कबीना के मुस्लिम लीग की ग्रुप ने अपना अलग तशख्स कायम कर रखा था और ज़ाती अहलियत व जहानत व अहम तदब्बर में भी वो अपने कांग्रेसी रफीकारों से किसी तरह कम तर ना थे। वो आखिरी तिनका जिसने अबूरी हुकूमत के ऊँट की कमर तोड़ दी खान लियाकत अली खान का बजट साबित हुआ, जो उन्होंने 28 फरवरी 1947 को वज़ीर ख़ज़ाना की हैसियत से पेश किया। इसे आम तौर पर गरीब आदमी के बजट के लकब से याद किया जाता है। दूसरी जंग अजीम की वजह से ज़रूरियात ज़िंदगी महंगी हो गई थी। ब्लैक मार्केट अरूज प्रति रुपये की कीमत गिर रही थी और दौलत गिनती के चंद मुनाफाखोरों बड़े संतकारों और ताजरों के हाथों में रह गई थी। अपनी बजट तकरीर में लियाकत अली खान लियाकत ने ऐलान किया था कि वो कुरान हकीम के इस माशी फलसफे पर हैं जो दौलत को फ़कत अमीरों के दरमियान गर्दश करने से रोकता है, इसलिए इस बजट में उन्होंने तजावीज़ शामिल की जो समाजी इंसाफ के तकाज़ों पूरा करने की तरफ पहला कदम है। एक तजवीज़ ये थी कि टैक्स अदा ना करके दौलत समेटी है, उनकी तहकीकात के लिए एक कमीशन कैम्प किया जाएगा। दूसरी तजवीज़ 1 लाख रुपये से ऊपर तजारती मुनाफा पर 25% स्पेशल इनकम टैक्स वसूल किया जाएगा। इसी तरह के चंद और थे जिनकी बर रास्त दौलतमंद अफराद पर पड़ती थी। दौलतमंदों में भारी अक्सरियत उन बरलाओं और दूसरे हिंदू सेठों की थी जिनकी दरपर्दा माली अनानत से कांग्रेस का सारा कारोबार चल रहा था। बजट का ऐलान हिंदू सरमायादारों के हलके में कुरहाम मच गया। उन्होंने कांग्रेसी लीडरों को आड़े हाथों लिया और कांग्रेस को बंद कर देने की धमकी दी। सरदार वल्लभ भाई पटेल ने कबीना में ज़बरदस्त उधम मचाया और खान लियाकत अली खान को आयद किया कि ये बजट गरीब आवाम की मदद के लिए नहीं बल्कि हिंदू सरमायादारों को दिक पहुँचाने और कांग्रेस को डालने की नीयत से बनाया गया है। हिंदू प्रेस ने भी बड़ा वावेला मचाया, लेकिन नवाबजादा लियाकत अली खान ने अपने मौक़ पर अड़े रहे और उन्होंने बजट में कोई तब्दीली करने से साफ इनकार कर दिया। बजट के वाक़े ने हिंदू ताजरों, सनतकारों और सरमायादारों की आंखें खोल दी। इन्हें दामरगीर हो गई कि मुसद्दा हिंदुस्तान की हुकूमत में अगर मुसलमानों का कुछ अमल दखल हुआ तो समाजी इंसाफ और इंसानी मसावात के नाम पर उनके मफादात पर हमेशा कोई ना कोई ज़रब पड़ती रहेगी। हमेशा के लिए ये सर दर्द मोड़ लेने के लिए यही बेहतर है कि मुसलमानों को ज़मीन का कुछ टुकड़ा देकर अलग ही कर दिया जाए, ताकि ना रहे बांस ना बजे बांसुरी। हिंदू सरमायादार भी दिलो जान से मुतालबा पाकिस्तान के हामी हो गया। कांग्रेस के मर्द अहन सरदार वल्लभ भाई पटेल अब इस नतीजा पर पहुंच चुके थे कि हुकूमत में मुसलमानों की किसी किस्म की शराकत बिल्कुल लाजानी और अबसत है। मुसलमान अक्सरियत की जो इलाके पाकिस्तान बनने के ख्वाब देख रहे हैं वो भारत माता के पुत्र बदन पर गले हुए सड़े हुए नसूर हैं। यही मुनासिब है कि इन नसूरों को जल्द अलग कर दिया जाए ताकि इनका जहर सेहतमंद हिस्सों तक पहुँचने ना पाए। पंडित नेहरू पहले ही लॉर्ड माउंटबेटन को ज़बान दे चुके थे कि अगर पंजाब और बंगाल को तकसीम कर दिया जाए पाकिस्तान के क़याम पर कोई इतराज़ नहीं है। कांग्रेस ने एक हाथ से मुतालबा किया, पाकिस्तान को तुरंत उकरान तस्लीम किया और दूसरे हाथ से फौरन सर तोड़ कर दे कि नजीदा मुल्क जिंदा रहने के काबिल ना होने पाए। इस कोशिश में उसे लॉर्ड माउंटबेटन की बड़ा कारामंद मामलगार मिल गया। لارڈ ماؤنٹ بیٹن کو اس بات سے کوئی دلچسپی نہ تھی کہ پاکستان کن حالات میں جنم لیتا ہے اور جنم لینے کے بعد زندہ رہتا بھی ہے یا نہیں. اس وقت اس کا سب سے بڑا نصب لائن یہ تھا کہ آزادی کے بعد بھارت جیسا وسیع و عریض ملک برٹش کامن ویلتھ آف نیشنز میں ضرور شامل رہے. ماؤنٹ بیٹن کا ریفارمز کمشنر بی پی مینن سردار ولبھ بھائی پٹیل کا بھی دست راست تھا. اس کی دلالی میں واسرائے اور سردار پٹیل کے درمیان سودے بازی ہوئی اور یہ طے پایا کہ اگر 15 مہینے کی بجائے اقتدار 2 ماہ میں منتقل کر دیا جائے تو بھارت دولت مشترکہ کا ممبر بنا رہے گا. اقتدار 15 ماہ میں منتقل ہو یا 2 ماہ میں, بھارت کے ہر طرح کو 12 دیش سے بنی بنائی راجدھانی ملتی تھی, جمے جمائے دفتر ملتے تھے اور صدیوں سے قائم شدہ چالو ادارے ملتے تھے. اس جلد بازی میں اگر کوئی مشکل درپیش تھی تو وہ صرف پاکستان کو تھی, جسے ایک نئی مملکت کا آغاز انتہائی بیر سر و سمانی اور شراب میگی کی حالت میں کرنا پڑتا. لارڈ ماؤنٹ بیٹن کے اپنے کال کے مطابق انتظامی طور پر پاکستان کی حکومت کو اپنا کام شروع کرنے کے لیے ہم نہ کوئی بنی بنائی عمارت دے سکتے ہیں, نہ ٹین کی چھت دے سکتے ہیں, بلکہ فقط ایک خیمہ دے سکتے ہیں. اس سے زیادہ ہم اور کچھ نہیں کر سکتے. اس مشکل کے علاوہ کانگریسی قیادت نے پاکستان کا گلا شروع سے ہی گھونٹنے کے لیے اور بھی کئی چالیں چلیں. شمال مشرقی سرحدی صوبے میں اکثریت تو مسلمانوں کی تھی جو پاکستان کے حامی تھے, لیکن ہندوؤں کے گٹھ جوڑ سے وہاں ڈاکٹر خان صاحب نے حکومت کانگریس کی قائم کر رکھی تھی. گاندھی جی نے بہت ہاتھ پاؤں مارے کہ صوبہ سرحد میں ہمہ پرسی ریفرینڈم نہ ہو بلکہ صوبائی اسمبلی کو اختیار دیا جائے کہ اگر وہ چاہے تو صوبے کو بھارت میں شامل کرنے کا فیصلہ کرے. مقصد یہ تھا کہ پاکستان کو سینڈوچ کی طرح ہر طرف سے بھارت کے شکنجے میں جکڑ دیا جائے. یہ تجویز اتنی غیر اصولی اور عام کانہ تھی کہ کانگریس کا ماؤنٹ بیٹن جیسا فرما بردار اعلیٰ کار بھی اس کی حمایت نہ کر سکا. دوسری چال یہ تھی کہ آزادی کے بعد دونوں مملکتوں کا ایک ہی مشترکہ گورنر جنرل ہو. پنڈت نہرو نے تو تحریری طور پر ماؤنٹ بیٹن کے ساتھ کمٹمنٹ بھی کر لی تھی کہ انتقال اقتدار کے بعد وہ آزاد بھارت کے پہلے گورنر جنرل ہوں گے. لارڈ ماؤنٹ بیٹن کی اپنی انا بھی یہی چاہتی تھی کہ پاکستان کی طرف سے بھی اسے ایسی ہی پیشکش ہو, لیکن قائد اعظم نے دور اندیشی سے کام لے کر اس دام ہم رنگ زر میں پھنسنے سے انکار کر دیا. لارڈ ماؤنٹ بیٹن اور کانگریس میں ایسی گڑی چھن رہی تھی کہ کچھ ہندوؤں نے لارڈ سے اسے پنڈت ماؤنٹ بیٹن کہنا شروع کر دیا. ان حالات میں ان دونوں ملکوں کا مشترکہ گورنر جنرل مقرر کرنا پاکستان کی گردن پر کانگریس کی چھری لٹکانے کے مترادف ہوتا. دراصل اس تجویز کا مقصد ہی یہ تھا کہ روز اول ہی سے پاکستان کی پالیسیوں کو بھارتی مفاد کے تابع رکھا جائے. اس میں کوئی شک نہیں کہ اگر ماؤنٹ بیٹن دونوں ملکوں کا پہلا مشترکہ گورنر جنرل بن جاتا, اپنی افتضال سیاسی ملان اور ذاتی اور جذباتی وابستگی کے باعث پاکستان کو بھارت کا حاشیہ بردار سیٹلائٹ ہر ممکن کوشش کرتا. اس قسم کی مکاریوں عیاریوں اور چاربازیوں میں ناکام ہونے کے بعد کانگریس نے ایک اور گل کھڑا لیڈر عموماً اور سردار ولبھ بھائی پٹیل اور اس کے حواری خصوصاً اب بیابنگ دھال دون کی لینے لگے کہ مس پاکستان نہیں مل رہا جس کا وہ مطالبہ کر رہے تھے, بلکہ انہیں بے حد کٹا کٹایا لنگڑا لنڈا دیا جا رہا ہے جس میں زیادہ دیر زندہ رہنے کی صلاحیت اور توانائی ہی نہیں. اس قسم کا پاکستان بہت جلد گھٹنے ٹیک کر دوبارہ بھارت میں شامل ہونے پر مجبور ہو جائے گا. پسر پسر کی یہ زہریلی مہم حوصلے اور عزائم پست کرنے کے لیے چلائی گئی. یہ مہم اتنی منظم تھی کہ بہت سارے مسلمانوں کے اعتماد نفس پر بڑا برا اثر پڑا. کئی ذہنوں میں یہ سوال ابھرنے لگا کہ اس قسم کا ٹران پاکستان ہے بھی یا نہیں. اس گو مگو کے عالم میں سب کی نظریں قائد اعظم پر لگی ہوئی تھیں, خود لارڈ ماؤنٹ بیٹن کو بھی یہ کہ کہیں قائد اعظم اس کے پارٹیشن پلان کو مسترد نہ کر دیں. اس خطرے کے پیش نظر اس نے حکومت منظوری سے ایک دستبردار پلان بھی تیار کر رکھا تھا. اس پلان کی مسلم لیگ پارٹیشن پلان نہ مانے تب بھی اقتدار 2 ماہ کے اندر منتقل کر دیا جائے گا. صوبائی اختیارات صوبائی حکومتوں کو منتقل کر دیے جائیں گے اور مرکزی اختیارات موجودہ عبوری حکومت کو دے دیے جائیں گے. مسلمانوں کے لیے کوئی خاص تحفظات نہیں رکھے گئے تھے. مسلمان کلی طور پر ہندو اکثریت کے سائے میں اقلیت کا درجہ رکھیں گے. اب قائد اعظم کے سامنے دو رستے تھے. ایک پارٹیشن پلان تھا جس کے تحت ہندوستان 14 اگست کو بھارت اور پاکستان کے دو آزاد خود مختار ممالکوں میں تقسیم ہو رہا تھا. پاکستان میں مشرقی بنگال، مغربی پنجاب اور بلوچستان براہ راست تھے. سہلٹ اور صوبہ سرحد میں ریفرنڈم ہونا تھا. سرحدوں کو تفصیلی تعین باؤنڈری کمیشن قائم کیا جانا تھا. اگر مسلم لیگ فوری طور پر پارٹیشن پلان کو منظور نہ کرتی تو لارڈ ماؤنٹ بیٹن کا ڈیمیشن پلان یک طرفہ عمل درآمد کے لیے میز پر تیار پڑا تھا. منصوبہ کے تحت صوبہ سرحد سمیت ہندوستان کے 8 سے کنٹرول 14 اگست کو براہ راست کانگریس کے ہاتھ میں چلا جاتا کیونکہ وہاں پر کانگریسی وزارتیں قائم تھیں. میں گورنر راج تھا لیکن وہاں بھی یونینسٹ پارٹی کے گرو کے موجود تھے جو ہندو کانگریسیوں اور سکھ اکالیوں کے مل کر ہر چڑھتے ہوئے سورج کو سلام کرنے کا عملی تجربہ رکھتے تھے. صرف سندھ اور بنگال میں مسلم لیگ کی حکومت تھی جن کے خلاف کانگریسیوں اور دوسری ہندو پارٹیوں کے پریشر گروپ زبردست ریشہ دوانیاں میں مصروف تھے. ڈیمینشن پلان کے تحت مرکزی کنٹرول عبوری حکومت کو ملنا تھا جس کے 6 کانگریسی ممبر اپنے ہم خیال 3 اقلیتی ممبروں کے ساتھ مل کر کسی وقت بھی 5 مسلم لیگیوں کو بیک میننگ دوش گوش نکال کر باہر کر سکتے تھے اور ان کی جگہ اپنی مرضی کے مسلمان شو بوائز کو حکومت میں بھرتی کر سکتے تھے. اس صورت میں پورے ہندوستان کا اختیار بلا شرکت غیر کانگریس کے قبضے میں آ جاتا اور مسلمان قوم ایک اقلیت کی حیثیت سے بھی یار و مددگار ان عناصر کے رحم و کرم پر چھوڑ دی جاتی جو سر سے پاؤں تک وسیع پیمانے پر مسلح تھے اور کلکتہ، بہار گڑھ، مقصیتر اور دوسرے مقامات پر اپنے خون اشام ہاتھ بڑی سفاکی سے دکھا چکے تھے. ایک طرف ٹرانسکیٹڈ پاکستان تھا، دوسری طرف ہندوؤں کی ابدی غلامی کا افریت منہ کھولے بیٹھا. ان دو متوازن صورتوں کے درمیان قائد اعظم نے وہی رستہ اختیار کیا جو ایک عملی سیاستدان، دور اندیش، مدبر اور سابق فراست مسلمانوں کے شایان شان تھا. انہوں نے بڑے واضح احتجاج کے ساتھ پارٹیشن پلان منظور کر لیا. جن لوگوں کے دل میں اب بھی یہ وہم ہے کہ ہم اس وقت ٹرانسکیٹڈ پاکستان قبول کرنے کے سوا اور بھی کچھ چارہ تھا، انہیں لارڈ ماؤنٹ بیٹن اور کانگریس کی ملی مدت کے پس منظر میں ڈیمینشن پلان کا تفصیلی مطالعہ ضرور کرنا چاہیے. آخر 3 جون 1947 کا تاریخی دن طلوع ہوا اور تقسیم ہند کے منصوبے کا باضابطہ سرکاری طور پر اعلان کر دیا گیا. یہ اعلان کانگریس کی منظوری کے ساتھ کیا گیا. رسی تو جل گئی لیکن بل نہ گیا. چنانچہ 11 روز بعد 14 جون کو آل انڈیا کانگریس ورکنگ کمیٹی کا جو اجلاس ہوا اس میں تقسیم ہند کے سہنے پر بڑے گہرے رنج و غم کا اظہار کیا گیا اور سب نے انتہائی وسوخ سے اس امید اور عزم کا خیال اعلان کیا کہ یہ ایک عارضی بندوبست ہے جو وقت کی مجبوریوں اور مساہلتوں کی وجہ سے ناگزیر ہو گیا تھا، ورنہ وہ دن دور نہیں جب بھارت ایک بار پھر متحدہ ہندوستان بن کر رہے گا. اس موقع پر کانگریس کمیٹی نے جو ریزولیشن پاس کیا اس میں مدرجہ ذیل پیراگراف آج تک یوں کا تو موجود ہے. جیوگرافک اینڈ ماؤنٹین اینڈ دا سی فیشن انڈیاز ایز شی از اینڈ نو وومن ایجنسی کین چینج ڈیٹ شیپ اور کم ان دا وے آف ہر فائنل ڈیسٹنی. اکنامک سرکمسٹینس اینڈ دا انسسٹنٹ ڈیمانڈ آف انٹرنیشنل افیئر میک دا یونٹی آف انڈیا اسٹل مور نیسسری. ہندوستان کی شکل و صورت، اس کی جغرافیائی حدود، اس کے پہاڑوں اور اس کے سمندروں سے ہے. کوئی انسانی تدبیر اس صورت کو بدل سکتی ہے نہ اس کے حقیقی مقدر کو ٹال سکتی ہے. معاشیاتی حالات اور امور کے شدید تقاضوں کے پیش نظر ہندوستان کی وحدت اور بھی زیادہ ضروری ہے. ہندو محاسبہ نے بھی کوئی لگی لپٹی رکھے بغیر صاف اعلان کر دیا، انڈیا از ون اینڈ انڈویزیبل اینڈ دیئر ول نیور بی پیس ان لیس دا سیپریٹ ایریاز آر براڈ بیک ان ٹو دا انڈین یونین انٹیگرل پارٹ آف دیئر آف. ہندوستان واحد اور غیر منقسم ہے جب تک الگ کیے ہوئے علاقوں کو انڈین یونین میں واپس لا کر مکمل حصہ نہیں بنایا جاتا، اس وقت تک امن ہرگز قائم نہیں رہ سکتا. اب بھارت میں اقتدار کانگریس کا ہو یا کانگریس کے مخالفین کا، دونوں صورتوں میں ہر بھارتی حکومت اور آئین کو پورا کرنے کی پابند ہے جس سے ذکر مدرجہ بالا اعلانات میں بڑی وضاحت میں موجود ہے کے ساتھ خیر سگالی کی بات کرتے ہوئے یا تعلقات مونگو پر لانے کا آغاز کرے، تجارتی لین دین ہو یا زراعتی گفت و شنید، ہیر پھیر ہو یا ہر شعبے میں بھارت کی حکمت عملی کی سڑک ایک اور صرف ایک منظر کی طرف جاتی ہے، بھارت ہے۔ 3 جون 1947 لارڈ ماؤنٹ بیٹن، پنڈت جواہر لال نہرو، قائد اعظم محمد جناح اور سردار پارٹیشن پلان پر آل انڈیا ریڈیو سے اپنے اپنے بیانات نشر کیے۔ میں نے یہ تاریخی براڈ کاسٹنگ کٹک کی بملا کماری والے ڈرائنگ روم میں سنا۔ میرا کشمیری خان صاحبہ رمضان اور بنگالی ڈرائیور روز محمد بھی لگ کر بیٹھے ہوئے تھے۔ جب قائد اعظم کی تقریر کا اعلان ہوا تو رمضان نے بڑی عقیدت اور پیار سے ہاتھ پھیرا۔ تقریریں ختم ہوئیں تو رمضان نے بڑی سادگی سے اللہ کا شکر ادا کیا کہ ایسے بڑے بڑے انگریز صاحب لوگ مل جل کر مسلمانوں کے لیے پاکستان بنا رہے ہیں۔ رمضان، تمہیں کچھ معلوم بھی ہے کہ پاکستان کا مطلب کیا ہے؟ میں نے پوچھا۔ ہاں صاحب، بالکل معلوم ہے، پاکستان کا مطلب ہے لا الہ الا اللہ، رمضان نے لہک لہک کر کہا۔ تمہیں معلوم ہے کہ یہ کیسے بنا؟ میں نے اسے مزید کریدنے کی کوشش کی۔ ہاں صاحب، معلوم ہے، بالکل معلوم، بس لا الہ الا اللہ، بس لا الہ الا اللہ، رمضان نے مسوخ سے جواب دیا۔ رمضان کے پاس ایمان کی دولت تھی، اس لیے اس کے لیے اتنا ہی یقین کافی تھا۔ میرے پاس ایک زمیم اسکریپ بک تھی، میں نے کاغذ پینسل سنبھالی اور اپنی دانشوری کا بھرم رکھنے کے لیے تاریخی حوالوں کو کھنگال کر پاکستان کا مطلب لکھنے بیٹھ گیا۔ پاکستان کا مطلب کیا؟ 1857 کی جنگی آزادی کی تکمیل کی طرف ایک مثبت قدم۔ پاکستان کا مطلب کیا؟ سر سید احمد خان کی تاریخ علی گڑھ کا تدریجی اور منطقی ارتقاء۔ پاکستان کا مطلب کیا؟ حکیم الامت علامہ اقبال کے خواب کی تعبیر جو انہوں نے اپنے خطبہ اعلی آباد میں پیش کیا تھا۔ پاکستان کا مطلب کیا؟ دینی، سماجی، معاشی، ثقافتی، تمدنی اور سیاسی بنیادوں پر مسلمانوں کا ایک الگ قوم کی صورت میں ابھرتا ہوا تشخص، ہندو گھور رکشاؤں، مسلمان کا ذبیہ، ہندو کی چٹیا، مسلمانوں کا ختنہ، ہندو کے مندر کا ناقوس، مسلمانوں کی مسجد کی اذان، ہندو کی چھوٹ چھات، مسلمان کی اخوت اور مساوات، ان اختلافات کی وجہ سے مستقل اور مسلسل خون ریز تضادات اور فسادات۔ پاکستان کا مطلب کیا؟ قومیت کی اجارہ داری پر ہندوؤں کی ضد اور ہیٹ درمی۔ پاکستان کا مطلب کیا؟ آزاد اور متحدہ ہندوستان پر بلا شرکت غیر حکمرانی کرنے کا کانگریسی جنون۔ پاکستان کا مطلب کیا؟ مسلم اکثریتی علاقوں میں بھی مسلمانوں کو ان کی آبادی کے تناسب سے جمہوری حقوق دینے سے انکار۔ پاکستان کا مطلب کیا؟ آزاد اور متحدہ ہندوستان کی حکومت میں مسلمانوں کو کوئی مؤثر کردار دینے کے خلاف ہندو سرمایہ داروں کی زبردست مخالفت اور شدید مزاحمت۔ پاکستان کا مطلب کیا؟ مسلم اکثریتی علاقوں کو بھارت ماتا کے پوتر بدن پر گندے نسور سمجھ کر انہیں کاٹ کر الگ کر دینے کا شدھ کانگریسی آپریشن۔ پاکستان کا مطلب کیا؟ بھارت کو برٹش کامن ویلتھ میں شامل رکھنے کے لیے لارڈ ماؤنٹ بیٹن اور کانگریس کی سودا بازی، اقتدار کو 15 مہینے کی بجائے 2 ماہ میں منتقل کرنے کی سازش، تاکہ پاکستان کی نوزیدہ مملکت کو وجود میں آتے ہی ہر طرح کی مشکلات کا سامنا کرنا پڑے۔ پاکستان کا مطلب کیا؟ لارڈ ماؤنٹ بیٹن کو بھارت اور پاکستان کا مشترکہ گورنر جنرل بنانے کی کوشش، تاکہ شروع ہی سے اس نئی مملکت کو بھارت کی حاشیہ نشینی کی عادت ڈال دی جائے اور اس کی پالیسیاں بھارت کی پالیسیوں کے ہم رنگ اور تابع ہوں۔ پاکستان کا مطلب کیا؟ ٹرانسکیٹڈ پاکستان کی پیشکش کے مقابلے میں ڈائمینشن پلان کی شمشیر برہنہ۔ پاکستان کا مطلب کیا؟ کانگریس کا عزم کہ تقسیم ہند ایک عارضی عمل ہے، بھارت ایک ہو کے رہے گا، کوئی انسانی طاقت اس حقیقت کو نہیں بدل سکتی۔ پاکستان کا مطلب کیا؟ ہندو مہاسبھا کا اعلان کہ بھارت ناقابل تقسیم ہے، الگ علاقوں کو ہر قیمت پر دوبارہ بھارت میں شامل کر دیا جائے گا۔ پاکستان کا مطلب کیا؟ ہندوؤں کی جارحیت اور انگریزوں کی منافقت گٹھ جوڑ کے قائد اعظم محمد علی جناح کی بے لوس، بے لاگ، بے بل، بے خوف اور مدبرانہ قیادت۔ پاکستان کا مطلب کیا، مسلمانوں کا قائد اعظم کی رہنمائی پر مکمل اعتماد، پاکستان کا مطلب کیا، تاریخ پاکستان کے دوران مسلمان قوم کا اتحاد، ایمان اور نظم۔ آدھی رات ہو چکی تھی لیکن ابھی تک میری سکریپ بک کا اشر اشیر بھی ختم نہ ہوا تھا۔ میں نے تھک کر انبار سمیٹ کر ایک طرف رکھ دیا اور اپنی تن آسانی کو سہارا دینے کے لیے رمضان کی طرح کروڑوں دل عزیز شارکٹ اختیار کر لیا۔ پاکستان کا مطلب کیا، لا الہ الا اللہ۔ سیالکوٹ کے اصغر صدائی کا یہ لافانی مصرع ایک الگ ضرب مثل کی صورت اختیار کر چکا ہے۔ میں نے سرور کے عالم میں پاکستان کا مطلب کیا، لا الہ الا اللہ گمکاتا رہا۔ اس رات مجھے بڑی میٹھی اور پرسکون خواب بھی دل فریب دیکھے، سب کے سب کو بارہ نظر آئے، سب کے بارے نیارے دیکھے، اپنی تر بھی بڑی کشادہ محسوس ہونے لگی، دل و دماغ میں خوش امیدیوں کا جشن چراغ ہونے لگا۔ ساری رات منشاد میں گزری، نیند میں بھی پاکستان کا مطلب کیا، لا الہ الا اللہ کی تربناک گونج میرے کانوں میں رہی، اور میرے پردہ خیال کو ایک لمحے کے لیے بھی اس فکر نے آلودہ نہ کیا۔ خرد نے کہہ بھی دیا، لا الہ تو کیا حاصل، دل نگاہ مسلمان نہیں تو کچھ بھی نہیں۔ صفحہ نمبر 193، سادگی مسلم کی دیکھ۔ 1947 کے اگست کے مہینے میں ایک روز میں اپنی ڈاک دیکھ رہا تھا، اس میں معمولی سے خردرے سے بادامی کاغذ پر ایک سائیکلو سٹائلڈ خط نکلا، جسے میں نے اپنی زندگی کا ایک نہایت عزیز خط سمجھتا ہوں۔ آغا حلالی نے نئی دلی سے حکم بھیجا تھا کہ پاکستان وزارت تجارت میں انڈر سیکرٹری تعینات کیا گیا ہے، اور میں 14 اگست کے بعد جلد از جلد کراچی پہنچ کر اپنے عہدے کا چارج لے لوں۔ اس خط کا نمبر اور تاریخ اس طرح درج تھے، نمبر CPS ES TS/4/47 کیبینٹ سیکرٹریٹ پاکستان، نیو دلی، 7 اگست 1947۔ حکومت پاکستان کے نام سے اپنی زندگی کا پہلا خط پا کر جوش مسرت میں مجھے یوں محسوس ہوا جیسے مجھے ایک پوسٹنگ آرڈر نہیں بلکہ ایک سلطنت مل گئی ہے۔ اس خط کا ایک ایک حرف بجلی کی لہر کی طرح میرے رگ اور پے میں سرایت کر گیا۔ میں نے اسے بار بار پڑھا، آنکھوں سے لگایا، سر پر رکھا اور بھاگم بھاگ وزیر اعلیٰ کے کمرے میں پہنچ کر ان کی خدمت میں پیش کر دیا۔ شری ہری کرشن مہتاب بڑے خوش اخلاق اور نیک نیت ہندو تھے۔ میرے چہرے پر مسرت کا غیر معمولی ہیجان دیکھ کر وہ کچھ افسردہ ہوسے ہو گئے اور بولے، میری طرف سے کوئی رکاوٹ نہیں، جب جی چاہے چلے جانا، مجھے تو اس بات کی چنتا ہے کہ اگر سب مسلم آفیسر اسی طرح چلے گئے تو یہاں پر مسلمانوں کی دیکھ بھال کون کرے گا۔ مہتاب صاحب کی یہ چنتا محض ان کی ذات تک محدود تھی، ورنہ سرکاری اور سیاسی طور پر تو وہ ان ہدایات کے پابند تھے جن میں کانگریس نے حکم دے رکھا تھا کہ ان کے صوبے میں کوئی مسلمان پولیس اور انتظامیہ کی کسی قلیدی اور مؤثر اسامی پر متعین رہنے نہ پائے۔ یہ ہدایات آزادی سے 6 ماہ پہلے جاری ہوئی تھیں۔ آزادی کے بعد بھارت میں کانگریس کی سیکولر حکومت نے جو گل کھلائے اس کا بڑا واضح نقشہ کے ایل گابا کی کتاب پیسیو وائس میں ملتا ہے۔ کے ایل گابا کا پہلا نام کنیا لال گابا تھا، وہ پنجاب کے ایک انتہائی متمول خاندان کے چشم و چراغ تھے۔ انہوں نے بچپن ہی سے انگلستان میں تعلیم پائی، بیرسٹری حاصل تعلیم کرنے کے بعد انہوں نے لاہور ہائی کورٹ میں پریکٹس شروع کر دی۔ وہ انگریزی زبان کے بڑے صاحب طرز انشا پردزار تھے اور 30 سے زیادہ کتابوں کے مصنف ہیں، کتابیں بین الاقوامی شہرت کی مالک ہیں۔ مسٹر کعبہ نے 1933 میں اسلام قبول کر لیا، اس وقت ان کی عمر 30 سال سے کم تھی۔ ان کا خالد لطیف گابا رکھا گیا۔ اس خبر نے چاروں طرف بڑا تہلکہ مچایا۔ قبول اسلام کے بعد مسٹر گابا نے سیرت نبوی مشہور کتاب دا پرافٹ آف دا ڈیزرٹ لکھی، جو آج تک بہت سے حلقوں میں شوق سے پڑھی جاتی ہے۔ کئی نیشنلسٹ مسلمانوں کی طرح مسٹر گابا بھی تقسیم ہند کے خلاف تھے کہ ہمیں پاکستان کے بعد انہوں نے چھوڑ دیا اور ممبئی منتقل ہو کر وہاں کی ہائی کورٹ میں پریکٹس شروع کر دی۔ 25 वर्ष तक उन्होंने भारत के अपने मुसलमानों मुसलमान राया के साथ सलूक का गहरा मुताला किया और अंजाम कार वो बड़े दुख से इस नतीजे पर पहुँचे कि बरसगीर दो कौमी नज़रिया ही सही नज़रिया है। इन्होंने अपनी किताब पैसिव वॉइसेस में भारत की नाम नहाद सेकुलरिज्म ढोल का पोल खोला और सरकारी अदाद शुमार के जरिए यह साबित किया कि भारतीय हुकूमतें किस बाकायदगी और तरतीब के साथ मुसलमानों को सरकारी नीम सरकारी सियासी और माशरती ज़िंदगी से खारिज करती रही हैं। आज़ादी के बाद चंद के अंदर अंदर अड़ीसा के सेक्रेटरीट हाईकोर्ट और पब्लिक सर्विस कमीशन में एक मुसलमान अफसर भी ना रहा। अड़ीसा से मेंबर राज्य सभा और बेस लोकसभा के लिए मुंतखब होते हैं, इनमें से भी मुसलमानों को कोई नुमाइंदा शामिल नहीं। सूबाई असम्बली में 140 सीटें हैं, एक मुसलमान भी असम्बली का मेंबर मुंतखब नहीं हो सका। चीफ मिनिस्टर से फारग होकर मैं चीफ सेक्रेटरी मिस्टर बी सी मकर जी के पास गया। ये बड़े शौकीन ख्याल और दहरिया किस्म के आदमी थे। गाय का गोश्त शौक से खाते और गर्बन इसी वजह से तासब के खाली थे। ICS की ट्रेनिंग के दौरान उन्होंने लंदन में किसी के पास सूरत फातिहा का अंग्रेज़ी तर्जमा देखा था। वो इससे इतने मुतासर हुए कि इसे हिफ्ज़ कर लिया। कभी कभी मूड में आकर मुझे सुनाया करते थे और कहते थे कि कलाम नहीं हो सकता, साथ छोटे छोटे फिक्रों में इतना कुछ आ गया है कि साथ किताबों में भी नहीं समा सकता। जब मैंने मिस्टर मकर जी को चीफ मिनिस्टर की यह तश्वीश बताई कि अगर मुसलमान अफसर पाकिस्तान चले गए तो यहाँ आबादी की देखभाल कौन करेगा, तो ज़ोर से हंसकर बोले, मेहताब जी रस्मी बातें करते हैं, तुम यहाँ रह कर 15 अगस्त के बाद तुम्हें होम डिपार्टमेंट से निकाल कर गलबन रिकॉर्ड ऑफिस का अफसर बकारे खास लगा दिया जाएगा ताकि बैठकर पुरानी फाइलों की गर्द झाड़ते रहो। मिस्टर मकर जी ने मेज़ की दराज से एक फाइल निकाली और इसे खोलकर मुझे एक सफ़े पर दिखाया जिसमें नए गवर्नर चंदूलाल त्रिवेदी ने चीफ सेक्रेटरी को इंतहाई दुरुस्त अल्फाज में बड़ी सख्त डांट फुलाई थी कि भी एक भी ICS अफसर था और हाल ही में डिफेंस सेक्रेटरी के अहदे से तरक्की पाकर एडिसिया का पहला हिंदुस्तान सरदर्द हुआ था। वो बड़ा तेज तरार धांसु किस्म का फरमादार जूद हिंदू था और कांग्रेस के साथ अपना कारोकार मिलाने के लिए हर किस्म के अच्छे हथियार इस्तेमाल करने पर कमर बस्ता रहता था। चीफ मिनिस्टर और दूसरे कांग्रेसी वजीरों के सामने वो बड़ी फरमाबरदारी के दुम हिलाता रहता था, लेकिन चीफ सेक्रेटरी समेत बाकी अफसरों पर वक्त बवक्त जायज़ नाजायज़ धौंस जमाना अपना फ़र्ज ही समझता था। मेरा ख्याल है कि चीफ सेक्रेटरी के तौर पर मैं भी कुछ रोज़ का मेहमान हूँ, मिस्टर मकरम जी ने कहा। ये लोग मुझे दर्जा अव्वल का हिंदू नहीं समझते, इसलिए बहुत जल्द मुझे भी किसी बेजर्र और बेअसर महकमे की पोल में धौंस दिया जाएगा। इज्तमाही तौर पर ये छोटे दिल के कमीने लोग हैं, इनके पथरीले ज़मीर इंसान दोस्ती की शबनम से नाशना है, तुम इनकी बातों में ना आना। बड़े शौक से पाकिस्तान जाऊँ, वहाँ जाना तुम्हारा फ़र्ज़ है। चंद रोज़ बाद गवर्नर हाउस में किसी डिनर की तकरीब थी। इसी रोज़ ऐलान हुआ था कि 15 अगस्त से मिस्टर चंदूलाल त्रिवेदी मशरकी पंजाब के गवर्नर होंगे। इस खबर पर वो बेहद मसरूर थे क्योंकि पंजाब की तकसीम के बाद मशरकी पंजाब को लाजमी तौर पर एक प्रॉब्लम सूबा साबित होना था। ऐसे सूबे की गवर्नरी के लिए मिस्टर चंदूलाल त्रिवेदी का अब उनकी बरतरी व तफूक का बड़ा नुमाया तरह इम्तियाज़ था। चनचा वो बिस्की का गिलास हाथ में लिए और एक मोटा सा सगार कले दुबई पार्टी में बुलबुल की तरह चहक रहे थे। मुझे देखकर वो गुरीले की तरह मेरी तरफ लपके और बड़ी बुलंद आवाज़ में बोले, मैंने सुना है तुम भी पाकिस्तान जाने की तैयारी कर रहे हो, बहुत खूब, अगर कभी लाहौर की तरफ आना हो तो मुझे ज़रूर मिलना। मुझे लाहौर का गवर्नर हाउस खास तौर पर पसंद है, इसके सामने लॉरेंस गार्डन की बड़ी अच्छी सैरगाह है। गवर्नर की ये बात सुनकर मेरा मुंह हैरत से खुले का खुला रह गया। मेरे चेहरे पर उलझन और परेशानी के आसार देखकर त्रिवेदी साहब अपना भारी भरकम भद्दा सा हाथ मेरे शाने पर ज़ोर से उसे मारा और कह के लगा कर बोले, हाँ हाँ मेरे दोस्त, गुड ओल्ड लाहौर। मशरकी पंजाब का नेचुरल दरअखलाफा लाहौर ही तो है, क्या ये फैसला हो चुका है, मैंने किसी कदर हिचकिचाते हुए पूछा। चीफ सेक्रेटरी मिस्टर बी सी मकर्मी जी जो करीब ही खड़े विस्की के गिलास सोडा मिलाए बगैर घटाघट पी रहे थे की बात सुनकर आगे बढ़े और नहाय तंजिया तल्ख के साथ बोले, सर सीरियल रेड क्लब ने तो अभी तक किसी फैसले का ऐलान नहीं किया, लेकिन जाहिर है कि अगर हज एक्सीलेंसी को लाहौर का गवर्नमेंट हाउस पसंद है तो लाहौर मशरकी पंजाब को मिलना चाहिए। गवर्नर चंदू लाल त्रिवेदी ने खूनी आंखों से चीफ सेक्रेटरी को घूरा और अपना सिगार दांतों में चबाकर जंगली बिल्ली की तरह घुराए। जवाबन मिस्टर मुखर्जी ने भी धमकी के अंदाज में अपने हॉर्न से घेरे सूरतहाल की नज़ाकत को देखकर हरी कृष्ण महताब तेज़ी से झपटे और गवर्नर को बाजुओं से थाम कर दूसरी तरफ ले गए। ये हरामजादा कुत्ते का बच्चा है, चीफ सेक्रेटरी ने शस्ता अंग्रेजी में ठाठ इंग्लिस्तानी गाली दी। मशरकी पंजाब यह ज़रूर सिखों से शदीद फसादात करवाएगा, गंदा कुत्ता, सन ऑफ गन। मिस्टर मुखर्जी का पारा खूब चढ़ा हुआ था। इन्होंने अपने गिलास में बहुत सी मजीद नीट मिक्सी अंडेली और तरफ बढ़ने का रुख करते हुए बड़बड़ाई। साला अपने आप को समझता क्या, कांग्रेसी चूड़े और चमार तलवे चाट चाट के सियासी बदरू में रिंगने वाला दलील कीड़ा, मैं अभी इसका दिमाग ठीक करके आता हूँ। मेरा दिल खुशी से बिलियों उछलने लगा। चंदू लाल त्रिवेदी और बीसी मुखर्जी के मुबैन पाडगी के मकान बड़े हो रहे थे। रेड क्लब का फैसला तो जब आता रहेगा। फिलहाल गवर्नमेंट हाउस कटक के लॉन पर एक कट्टर और नीम हिंदू चीफ सेक्रेटरी के दरमियान लाहौर के कब्जे पर कुछ दस्तोबस्त तबादला तैयार हो जाए तो कोई नहीं, लेकिन सद है कि मेरी यह तमन्ना पूरी ना हो सकी। कुछ और लोगों ने मिस्टर मुखर्जी को अपने हफाजती घेरे में लिया और उनका मूड बदलने के लिए उनकी ताज़ा तरीन महबूबा का जिक्र छेड़ दिया। देखते ही देखते मिस्टर मुखर्जी के सर से लाहौर दोनों के भूत उतर गए और वो विस्की पर विस्की पीने और अपने गोना गोनों माशकों का जिक्र अस्कार में गुम हो गए। इसके बरक्स नई दिल्ली के वासराय ईगल लाज में काम करने वाले लोग मिस्टर मुखर्जी की निस्बत कौमी अरादा और मुस्तकिल मिजाज थे। इन्होंने अपने जी में ठान रखी थी कि तकसीम हिंद के अमल में मजीदा ममलकत को हर पहलू से ज़्यादा बेबस और पाशिकस्ता करना है। शब रोज़ के अंतक मेहनत से और अजायम को अमली जामिया पहनाने के लिए इंतहाई नजबो तरतीब से मसरूफ़ कार थे। सारे हिंदुस्तान की हुकूमत का मरकज असाब दिल्ली थे। रेलों, बंदरगाहों और पोस्ट एंड टेलीग्राफ निज़ाम कार दिल्ली से कंट्रोल होता था। सनती मराकज़ और रिसर्च के अदारे भारतीय इलाकों में थे। मरकजी हुकूमत ऑफिस और पुरानी दस्तावेजात का मुहाफ़ज खाना दिल्ली में थे। इंपीरियल लाइब्रेरी कलकत्ता में थी। बहरी बर्री और हवाई हेडक्वार्टर दिल्ली में थे। 16 की 16 ऑर्डिनेंस फैक्ट्रियाँ और फौजी सामान के तमाम डिपो भी भारत के इलाके में थे। इसके अलावा ब्रिटिश राज का सबसे ज़्यादा रफीक अलशान और नज़र फ्रेम गवर्नर जनरल लॉर्ड माउंटबेटन के हिस्से ही में ही आया था। मुतअद्दा हिंदुस्तान के दफ्तरी माली और फौजी असासों को मुनसफाना हिस्सा पाकिस्तान को देना पार्टीशन कौंसिल की जिम्मेदारी, जिसका सदर लॉर्ड माउंटबेटन था, हिंदू कदम कदम पर डंडी मारता था और सरदार पटेल ने तो गोया कसम खा रखी कि काम की कोई चीज़ मिलने ना पाए। पाकिस्तान के हक की वकालत करने का सिरा चौधरी मोहम्मद अली के सहारा। इन्हीं और नवाबजादा लियाकत अली खां का मुकम्मल इत्माद हासिल था और इस सिलसिले में इन्होंने आंतक मेहनत, लगन और काबिलियत फ़राइज़ को निभाया। पाकिस्तान के आलम ज़हूर में आने के वक्त इस किला में जो दुश्वारियाँ, रुकावटें और मज़ाहमतें जा रही थीं, उनका हाथा चौधरी साहब ने बड़ी असलूबी और वजाहत से अपनी किताब पाकिस्तान साइंस ऑफ पाकिस्तान में किया है। इस मौजू पर नहायत अहम मुस्तनद बेलाग और वाकियत पसंद दस्तावेजात है। और तकसीम हिंद के अमल में लॉर्ड माउंटबेटन उसके अंग्रेज़ मशीरों और कांग्रेसी लीडरों की मली भुगत से बहुत से पोशीदा कोशिशों को बड़ी वजाहत से बेनकाब करती है। तकसीम के वक्त हुकूमत हिंद के पास 4 अरब रुपये का कैश बैलेंस था। बड़ी तवील तकरार, हजत और मोल तोल के बाद पाकिस्तान को 75 करोड़ रुपये देना तय हुआ। 20 करोड़ की एक किस्त अदा करने के बाद भारत ने अपना हाथ रोक लिया। 14 अगस्त 1947 को जब पाकिस्तान वजूद में आया तो इस नई हुकूमत के पास बस यही नकल असासा था। उस वक्त ममलकत खुदादाद के सामने वसाइल और अखराजात की गैर मामूली भरमार थी। भारत के लिए यह सुनहरी मौका था कि कैश बैलेंस की अदायगी रोक कर रोज़े अव्वल से ही इस नई ममलकत के दिवालियापन को सारी दुनिया में मुश्तहर कर दे। 15 अगस्त 1947 से 15 जनवरी 1948 तक का ज़माना पाकिस्तान के लिए माली लिहाज से बड़ा नाजक और पुरखतर था, लेकिन यह मंजिल बड़ी खुश असलूबी से गुजर गई, क्योंकि हुकूमत और आवाम दोनों आज़ादी के नशे में शरशार, काम की लगन में चुस्त और हर शह पर मुश्किल पाने पर काबू करने के लिए तैयार थे। आखिर 15 जनवरी 1948 को गांधी जी के मरण वर्त से घबरा कर भारतीय हुकूमत ने कैश बैलेंस की बाकी किस्त भी بادل ناخواستہ پاکستان کو ادا کر دی۔ فوجی سامان کا ایک تائی حصہ پاکستان کے حصے میں آنا بہمی رضامندی سے منظور ہوا تھا۔ آرڈیننس فیکٹریاں اور ملٹری اسٹور ڈیپو سب کے سب بھارت میں تھے، اس لیے ان پر بھارتی حکومت کا پورا قبضہ تھا۔ مسلح افواج اور فوجی سامان کی تقسیم کے لیے جو ادارہ قائم ہوا تھا، فیلڈ مارشل آک نیلک اس کے سپریم کمانڈر تھے۔ جیسے ہی انہوں نے کوشش کی کہ پاکستان کو ملٹری اسٹور وغیرہ کا منظور شدہ حصہ ملنا شروع ہو جائے، کانگریسی حکومت نے سامان سر پر اٹھا لیا اور لارڈ ماؤنٹ بیٹن کے ساتھ مل کر ایسے حالات پیدا کر دیے کہ فیلڈ مارشل آک نیلک کو استعفیٰ دے کر پسپا ہونا پڑا۔ نتیجے کے طور پر فوجی ساز و سامان میں پاکستان کے حق کا کوئی حصہ آج تک ہمیں وصول نہیں ہو سکا۔ دلی سے سرکاری ملازمین دفتری فائلوں اور دوسرے متعلقہ سامان کو کراچی پہنچانے کے لیے ہر روز ایک اسپیشل ٹرین چلانے کا منصوبہ بنایا گیا تھا، لیکن بہت جلد یہ بندوبست ترک کر دینا پڑا، کیونکہ ان گاڑیوں پر ہندوؤں اور سکھوں کے شدید حملے شروع ہو گئے۔ ان ان گنت لوگ مارے گئے، بہت ساری کار تلف ہو گیا، بہت بے شمار سامان لٹ گیا۔ ٹرینوں کا سلسلہ بند ہونے کے بعد کچھ دنوں بعد بی او اے سی کے ہوائی جہاز سے آپریشن پاکستان چلا کر کسی حد تک یہی کام لیا گیا۔ ان گونا گو مسائل کے علاوہ ایک بہت بڑا مسئلہ بنگال اور پنجاب کی تقسیم کا تھا۔ ایک تجویز یہ تھی کہ یہ نازک اور اہم کام یو این او کی سرکردگی میں کروایا جائے، لیکن پنڈت جواہر لال نہرو نے اسے دو ٹوک رد کر دیا۔ قائد اعظم کا مطالبہ تھا کہ صوبوں کی تقسیم کے لیے جو باؤنڈری کمیشن بنائے جائیں، ان میں گلستان کے تین لارڈز کو شامل کیا جائے۔ اس کا جواب یہ ملا کہ لارڈز کہنا سال لوگ ہیں اور وہ ہندوستان کی گرمی برداشت نہ کر سکیں گے۔ چنچا لارڈ ماؤنٹ بیٹن کی نامزدگی پر پورا فال ایک انگریز وکیل سر سیرل ریڈ کلف کے نام پر نکلا، اور بنگال اور پنجاب کے لیے جو باؤنڈری کمیشن ترتیب دیے گئے، اسے ان دونوں کا مشترکہ چیئرمین بنا دیا گیا۔